तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
अस्ट्रेलियामा पनि यो लक्ष्मी जयन्तीको अवसरमा चाहिँ कार्यक्रम हुन गइरहेको छ, होइन? तयारी कस्तो छ? विगतका वर्षहरूदेखि नै गर्दै आइरहनु भएको छ, यस्तो कार्यक्रमहरू आयोजना गर्नु चाहिँ कतिको महत्त्वपूर्ण देख्नुहुन्छ साहित्य क्षेत्रको लागि?
पक्कै पनि नेपाली साहित्यकार र साहित्य प्रेमीहरूको लागि, नेपाली सिर्जना विधामा अथवा नेपाली साहित्यमा योगदान पुर्याउनु हुने स्रष्टा लब्ध प्रतिष्ठित व्यक्तित्व र प्रतिभाहरूको जन्म जयन्ती र उहाँहरूको स्मृति मनाउनु भनेको त्यो साहित्यको उद्भव भएको दिनको सम्झना र नयाँ पिँढीलाई चाहिँ एउटा प्रेरित गर्नुपर्ने हो। त्यस कारणले पनि यो अत्यन्तै महत्त्वपूर्ण छ र यो महत्त्वपूर्ण घडीलाई हामी संसारमा जहाँ उभिएका भए पनि नेपाली भाषा प्रेमी साहित्य प्रेमीहरूले त्यो दिनलाई एउटा उत्सवको रूपमा मनाउँदाखेरि भाषाप्रतिको गोडमेलमा अझ बढी मलजल पुग्छ र त्यही क्रममा चाहिँ अस्ट्रेलियाको सिडनीमा पनि हरेक वर्ष कुनै न कुनै रूपले लक्ष्मी जयन्ती विभिन्न सङ्घ संस्था अथवा साहित्य प्रेमीहरूको बिचमा गरिने आइएको छ र फलस्वरूप भोलि पनि एउटा विशेष कार्यक्रम रहेको छ।
हजुर, अब अलिकति अब लक्ष्मी जयन्तीको कुरा गरेपछि अघि भर्खर प्रवीणजीसँग पनि मैले कुरा गरेँ, होइन, लक्ष्मी प्रसाद देवकोटाको बारेमा अलिकति जान्न उत्सुकता सबैलाई हुन्छ, होइन, एउटा महान कवि। यहाँले चाहिँ लक्ष्मी प्रसाद देवकोटालाई अध्ययन गर्दा अथवा हुन्छ नि सुनेको आधारमा चाहिँ कस्तो व्यक्तित्व पाउनु भएको छ?
यो चाहिँ नेपाली साहित्य मात्र नभएर विश्व साहित्यकै एउटा मूर्धन्य प्रतिभा हो लक्ष्मीप्रसाद देवकोटा भनेको, र त्यति बेला हाम्रो प्रचार पहुँच अब विश्व साहित्यमा अथवा पाश्चात्यहरूबीच नपुगेको हुनुपर्छ, नत्र भनेदेखि विश्व साहित्य इतिहासमा उभिएका व्यक्तित्वहरू तपाईँले म्याक्सिम गोर्की भन्नुहोस्, सेक्सपियर्स भन्नुहोस्, भोल्टियर भन्नुहोस्, यी सबैहरूको बिचमा एउटा अडिग भएर उदाउन सक्ने व्यक्तित्व हो लक्ष्मीप्रसाद देवकोटा। के आधारले भन्दैछु भने उहाँहरूको जुन एउटा कालजयी कृतिहरू छ, कालजयी एउटा रचनाहरू छ, ती रचनाहरू चाहिँ अहिले पनि सर्वव्यापी र लोकप्रिय छन् र त्यो लोकप्रियताले मानवताको सम्बोधन गर्छ, न कि कुनै जाति भाषा धर्मभन्दा पनि एउटा मानवताको, जस्तो एउटा सामान्य तपाईँको एउटा मुनावदनकै उसलाई लियौँ भने मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन, क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनाले छुँदैन भनेर, जुन चाहिँ अहिलेको वर्तमान परिप्रेक्ष्यमा मानिस मानिस बिच चाहिँ एउटा द्वन्द्वता विभेद भइरहेको छ, त्यसलाई साहित्यबाट उठाइदिनु भयो। त्यसले गरेर चाहिँ मानिस यसरी धर्मबाट दिग्भ्रमित छ, मान्छेहरू मठ मन्दिर चर्च भनेर सम्प्रदाय भनेर धाइरहेको बेलामा आजभन्दा त्यो सयौँ वर्षको अगाडि पनि करिब 110 वर्ष अगाडि नै उहाँले चाहिँ त्यस्तो भनिदिनु भयो कि कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो भनेर उहाँले चाहिँ एउटा ईश्वरीय तत्त्वलाई अन्तर्निहित हामीले दृष्टिकोणबाट भेट्टाउन सक्छौँ है, बाह्य जगतका यी जड कुराहरूलाई मात्रै ईश्वरीय तत्त्व पाउन सकिँदैन भन्ने जुन भावना राख्नुभयो, र त्यस्तै गरेर उहाँले लेख्नुभएको मुनावदन लगायत विभिन्न स्वच्छन्दतावादी जुन धारालाई अप्नाउनु भयो त्यो चाहिँ एउटा विश्व साहित्यमै अब्बल रूपमा देख्न सकिन्छ। र हामी
भनेपछि लक्ष्मीप्रसाद देवकोटाको यो एउटा क्षेत्रलाई मात्र समात्ने होइन है, अथवा प्राकृतिक कुराहरूलाई प्रकृतिको पुजारी मात्र नभएर भौतिक सामाजिक सबै कुराहरूलाई छुने साहित्यकारको रूपमा लिनुभयो, होइन?
हजुर, एकदमै उहाँले चाहिँ मानवता होइन प्रकृति सम्बन्धी र अब गरिबी र कसैले बोल्न नसकेको आवाजविहीनहरूको आवाजलाई पनि बोल्न सक्ने एउटा निडर व्यक्तित्वमा हुनुहुन्थ्यो। त्यही भएर समयले जहिले पनि समयभन्दा अगाडि जाने मान्छेलाई मान्छेले आलोचना गर्छ, पागल भन्छ, त्यस कारणले उहाँले चाहिँ जरुर साथी म पागल भनेर कविता पनि लेख्नुभयो।
प्रवीणजीले अघि भर्खर त्यो कविता हामीलाई वाचन गरेर सुनाइसक्नु भयो। अब त्यो पागल सम्बन्धी नै प्रसङ्गमा चाहिँ निकै रोचक कुराहरू आउँछ नि, यस्तो भएको थियो, यस्तो भएको, तपाईँलाई कुनै त्यस्तो रोचक प्रसङ्ग थाहा छ लक्ष्मीप्रसाद देवकोटाले गरेको अथवा हुन्छ नि एउटा व्यवहार कस्तो रहेको थियो भन्ने सम्बन्धमा केही सुन्नु भएको छ?
होइन, उहाँलाई चाहिँ जहिले पनि हामीले अध्ययन गर्दाखेरि उहाँको उसमा चाहिँ उहाँ पार्टीमा जाँदाखेरि उहाँ सामान्य लुगा लगाएर जानुभएको थियो, त्यसपछि उहाँलाई चाहिँ प्रवेश दिएर नदिएपछि उहाँ फेरि टाई सुट लगाएर जानुभयो, त्यो चाहिँ विदेशी पार्टी समारोह थियो र त्यसपछि उहाँले चाहिँ भित्र गएर चाहिँ आफ्नो कुर्सीमा टाई र सुट राखिदिनु भयो, तिमीहरूले सम्मान गरेको यसैले होइन, ल यो त छ कुर्सीमै छ त भनेर होइन, त्यो चाहिँ एउटा प्रतीकात्मक रूपमा उहाँले राखिदिनु भएको थियो। र त्यस्तै गरेर चाहिँ अब बाटोमा कोही माग्ने मान्छे देखियो भने उहाँले कुटै फुकालेर दिने अथवा आफ्ना भएका सम्पूर्ण सक दिएर जाने अब त्यो एउटा पनि खालको छ र सामान्य मान्छेले हेर्दा त पागलपन हो यो आफूले लगाएको कोट पनि लगाएर हिँड्छ कसैले दिन्छ दुई चार पैसा दिन्छ भन्ने हुन्थ्यो भने त्यो एउटा सर्वोच्च दिन सक्ने एउटा मानवीयताको लागि मनलाई निचोरेर एउटा मुटुभित्रको माया र प्रेमलाई निखारेर दिन सक्ने एउटा कवि भनेर कवित्व लेख्ने र सिर्जना लेख्ने मात्रै भएन उहाँ चाहिँ व्यवहारिक रूपमा नै कवि हुनुहुन्थ्यो र आजको युगले मागेको साहित्यकार पनि त्यस्तै हो एउटा काव्य एक घन्टामा बसेर कसैले राम्रो लेख्न सक्ला तर उसको व्यवहार कस्तो छ त्यो महत्त्वपूर्ण कुरा हो र उसको उसभित्र रहेको मानवीयता उसभित्र रहेको व्यक्तित्व कस्तो छ सिर्जना राम्रो त जसले पनि लेख्न सक्ला एक घन्टा घोरिँदाखेरि अथवा तपाईँले चाहिँ अरू कुनै राम्रो गीत राम्रो रचना होला तर उसले अरूलाई गर्ने व्यवहार कस्तो छ त एउटा वास्तविक जीवनमा त्यो महत्त्वपूर्ण कुरा हो र त्यो हामीले उहाँबाट सिक्न सक्छौँ र आजको दिनमा मात्रै लक्ष्मी जयन्ती मनाउने भनेर लक्ष्मी प्रसाद देवकोटाको श्राद्ध गरे जस्तरी कर्मकाण्ड र औपचारिकता मात्र होइन मात्र एउटा चाहिँ आम मानिसभन्दा माथि उठेको एउटा साहित्यकारको जुन एउटा स्वभाव छ त्यो स्वभावले मानवीयतालाई सयौँ र हजारौँ लाखौँ मानिसहरूको बिचमा पनि माथि उठेर निर्देशित गरिरहेको छ ती कुरालाई हामीले आत्मसात गर्नुपर्छ र उहाँ भन्नुपर्दा एउटा फरक चेतना जस्तो साहित्यमा पनि एउटा फरक धार त्योभन्दा अगाडि जुन एउटा छन्दात्मक कविताहरू थियो अरू थियो भनेदेखि एउटा छन्दमुक्त अथवा स्वच्छन्द तरिकाले पनि हुनसक्छ भन्ने खालको कवितालाई अगाडि लिएर आउनुभयो र त्यस पछाडिका कविहरूले त्यसलाई चाहिँ फलो गर्नुभयो र त्यस्तै गरेर मानिसहरूमा थोरै एउटा किताब लेखेँ भने एउटा रचना लेखेँ भने कत्रो अहम भाव हुन्छ भने उहाँले चाहिँ अरू मुना मदन बाहेकहरू सबै जलाइदिए हुन्छ भन्नुभयो र त्यसको अर्थ पनि मान्छेले कविले कहिले पनि कृतिमा लोभ राख्नुहुन्न त्यो त सिर्जना भनेको आम पाठकको सम्पत्ति हो र उहाँहरूको मनमुटुमा बिझ्न सकियो भने मात्र हामी ठुलो हुन्छ र आज हामीले बढाइ चढाइ गरेर सोसियल मिडियामा अरू अब विभिन्न धन दौलत पावर खर्च गरेर पुस्तकहरूको बढी चर्चा परिचर्चा त गर्छौँ तर राम्रो साहित्य छ भने चिहानबाट पनि त्यो उठ्न सक्छ र मानिसहरूको मन मस्तिष्कबाट बिउजिन सक्छ त्यस्ता साहित्यहरूलाई रचना गर्नु पर्यो चाहे एउटै मात्र होस् केही छैन त्यतातर्फ चाहिँ हामी लाग्नु पर्यो र एउटा गतिला साहित्यहरूलाई पाठकहरूले नै पुरस्कृत गर्छन् भन्ने चाहिँ उहाँले चाहिँ
हजुर अब अलिकति तपाईँले अगाडि पनि अलिकति छुनु भएको थियो होइन अब अङ्ग्रेजीका त्यतिखेरका दिग्गज साहित्यकारहरूलाई पनि टक्कर दिन सक्ने लक्ष्मीप्रसाद देवकोटा भनेर तर अब लक्ष्मीप्रसाद देवकोटालाई सेक्सपियरसँग पनि तुलना गरिन्छ होइन त्यो कतिको जायज अब आफै पनि लक्ष्मीप्रसाद देवकोटाको इङ्ग्लिसमा पनि राम्रै दखल थियो होइन अब अङ्ग्रेजी भाषा पनि आउने अनि त्यस्तो अवस्थामा अब मानिसहरूले चाहिँ महान कविको रूपमा मात्रै सेक्सपियरसँग तुलना गरेका हुन् अथवा त्यो सेक्सपियरको रचनाहरूबाट लक्ष्मीप्रसाद देवकोटा पनि प्रभावित भएको कस्तो पाउनुहुन्छ
होइन पक्कै पनि उहाँ चाहिँ त्यो एउटा भन्नको लागि हामी नेपालमा जन्मेको भएर बायस बनेर नेपाली कवि भनेर मात्रै होइन र उहाँको कृतिहरू जस्तो उहाँ सम्मेलनमा भाग लिँदाखेरि उहाँले जुन एउटा स्पिच दिनुभएको थियो विदेशको साहित्य सम्मेलनमा त्यो पढेको थिएँ मैले र त्यहाँ चाहिँ उहाँले मात्रै एउटा विश्व मानवलाई उठाउने र बन्धुत्वको कुरालाई प्रदर्शन गर्ने खालको कुरा गर्नुभएको थियो र सेक्सपियरको हेऱ्यो भने पनि उहाँले चाहिँ जुन ओथेलो लगायत जुन विभिन्न नाटकहरू प्रदर्शन गर्नुभयो सेक्सपियर पनि पहिला त एउटा सामान्य व्यक्ति हुनुहुन्थ्यो र पछि गएर उहाँसँग जुन एउटा धनी बाउको छोरा एउटा चाहिँ भेडाको छाला बेच्ने एउटा व्यापारीको छोरा भएको हुनाले पनि उहाँलाई अलि बढी सहज भयो र त्यहाँ त्यतिखेरको समयमा विभिन्न संसाधनहरू थिए र उहाँ चाहिँ स्ट्यानफोर्डबाट लन्डन आएर नाटक देखाउनुहुन्थ्यो त्यसपछि त्यसले चाहिँ अर्थ आर्जन पनि भयो अलिक बढी सजिलो भयो भने देवकोटालाई आर्थिक अभाव पहिल्यै पनि थियो उहाँले कविता बेचेर आफ्नो चाहिँ खर्च चलाउनु पर्यो भनेर चाहिँ पढेका छौँ उहाँले भारत अध्ययनको क्रममा होइन भनेपछि उहाँलाई अभावले पिरेको थियो र कतिपय कुरा अभावले छोपेको थियो भने अब सेक्सपियरलाई चाहिँ अभाव त्यस्तो खालको थिएन उहाँ पहिले पनि व्यापारीको छोरो हुनुहुन्थ्यो पछि नाटक गरेर कमाउनु भयो त्यसले गर्दाखेरि थप चर्चा दियो र म अस्ति भर्खरै पनि यो सेक्सपियरको घरमा चाहिँ पुगेको थिएँ संयोगवश र चाहिँ स्ट्यानफोर्डमा रहेको उहाँको घरमा त्यहाँ चाहिँ रविन्द्रनाथ टेगोरको शालिक राखिएको थियो र मलाई चाहिँ एकदम खल्लो लाग्यो त्यहाँ चाहिँ हाम्रो देवकोटा पनि राख्न लायक व्यक्तित्व हुनुहुन्थ्यो विश्व साहित्यका उसमा र टेगोरको राखी एउटा राम्रो कुरा हो र त्यहाँ चाहिँ हाम्रो जुन देवकोटाको साहित्यिक कृतिहरूलाई अबको साहित्यिक संस्थाहरूले अब हामीहरूले चाहिँ एउटा अनुवादन गराउने पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ।
हजुर अब तपाईँले आफ्नो पनि कृतिहरू छ भनेर अगाडि पनि भनिसक्नु भयो होइन त्यसमध्ये कुनै एउटा रचना यहाँ हामी समक्ष प्रस्तुत गर्न सक्नुहुन्छ?
हजुर अवश्य मैले चाहिँ मेरो प्रश्नमा ईश्वर भन्ने एउटा कविता सङ्ग्रह पनि छ र यदि अर्को एउटा चाहिँ अस्तित्ववादी कविता छ मान्छेले म फलानु जातको म फलानु वर्णको फलानु पार्टीको फलानु देशको भनिरहँदाखेरि एउटा अस्तित्वसँग घाँसिएर भएको एउटा कविता म वाचन गर्न अनुमति चाहन्छु
yes.
हस् दर्पणको आकृतिलाई नै आफू भनिरहेका छौ भने तिमी मात्रै चिताको खरानी हौ दर्पणको आकृतिलाई नै आफू भनिरहेका छौ भने तिमी मात्र चिताको खरानी हौ पोसाकभित्रको देह नै म भन्छौ भने तिमी चिहानको हड्डी मात्र हौ नाता गोताका आफन्त ठान्छौ भने तिमी पुण्यतिथिपछिको श्रद्धाञ्जलीका तस्विर हौ मान्छेको जीवन भन्छौ भने तिमी पानीको फोका हौ न आँसु न आँसो न जीवन न मृत्यु न नासिने न बाँचिने न भाँचिने न जोडिने तिमीले तिमीलाई खोज्न तिमीले मनको पर्दा च्यातेर नहेरेसम्म कहाँ देख्छौ र तिमीले आफूलाई हेर्न आफै भित्रको मनको पर्दा च्यातेर नहेरेसम्म कहाँ देख्छौ र तिमीलाई देख्ने आँखा बोलिरहेका छैनन् बोल्ने मुख देखिरहेको छैन जब च्यात्नेछौ पर्दा तब मात्र देख्नेछौ आगोभित्रको तातो हावाभित्रको गतिशीलता पानीभित्रको तरलता र शून्यभित्रको विराटता धरतीभित्रको धैर्यतामा तिमी नै छौ कहिल्यै नअस्ताउने घाम बुद्धत्वको बीज अमर चेतना तिमीभित्रको तिमी र पनि अझै परिचय खोजिरहेका छौ तिमी तिमी त कहिल्यै नअस्ताउने घाम बुद्धत्वको बीज र अमर चेतना हौ तिमीभित्रको तिमी नै तिमी र पनि अझै परिचय खोजिरहेका छौ दर्पणमा नागरिकतामा भूगोलमा जगतमा लिङ्गमा सम्प्रदायमा होइन तिमी त अस्तित्व यो अस्तित्वभरि छरिएका छौ सबै रङहरूबाट मुक्त भएर
हस् अत्यन्तै राम्रो धेरै धेरै धन्यवाद यहाँलाई अब अन्त्यमा जाँदा जाँदै यो अब तपाईँ आफू अन्तर्राष्ट्रिय यो साहित्य समाजको चाहिँ केन्द्रीय समितिमा पनि हुनुहुन्छ होइन कस्तो छ नेपाली साहित्यिक क्षेत्रमा लाग्न चाहनेहरूका लागि कस्तो रहेको छ यो क्षेत्र अथवा कतिको अवसरहरू रहेका छन् अलिकति अन्त्यमा त्यो एउटा बताइदिनुहोस् न
हस् धन्यवाद अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वभरि छरिरहेको करिब 100 भन्दा बढी देशमा आफ्ना ब्रान्चहरू बनाइसकेको एउटा एनआरएन पछाडिको दोस्रो ठुलो संस्था हो र त्यसमा सबैजनालाई एउटा स्वतस्फूर्त रूपमा आह्वान गरिन्छ र एउटा तपाईँले सदस्यता लिएर आजीवन रूपमा प्रवेश गर्न सक्नुहुन्छ एउटा संस्थागत रूपमा जाने कुरा भयो भने अब संस्थामा रहे पनि नरहे पनि तपाईँले आफ्नो नेपाली साहित्यलाई मलजल गर्न सक्नुहुन्छ तपाईँ लेख्नुहोस् विचारहरू जब आउँछ त्यसलाई लेख्नलाई कैद गर्नुहोस् र कसैलाई लेख्न मन छ भने तपाईँले कापी र डायरी सँगै लिएर हिँड्नुहोस् तपाईँको लेख्छु भनेर लेखिने होइन जब भावनाहरू आउँछ त्यसलाई कैद गरिहाल्नुहोस् 4 लेख्नुहोस् 5 लेख्नुहोस् त्यसले गर्दा भाषिक विकास हुँदै जान्छ लिपिको विकास हुँदै जान्छ र आफूभित्रको एउटा उच्च चेतनालाई सङ्ग्रहित गर्दै जाने एउटा बानी पर्दै जान्छ र हामीले यसरी नै भाषा साहित्यलाई बढाउँदै जान सक्छौँ र प्रत्येक साहित्यकार हुनु भनेको तपाईँले प्रोफेसनल्ली यसलाई जानु भनेपछि इन्कमको रूपमा पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ आफूलाई भनेदेखि त्यो सँगसँगै चाहिँ एउटा अर्को पुस्तालाई हाम्रो भाषा पुर्याउन सक्नुहुन्छ र मैले एकैचोटिमा हुन नसके पनि जस्तो अब अहिले मैले 4th-5 पुस्तक लेखेपछि बल्ल ए यसले चाहिँ आर्थिक रूपमा पनि लाभ पुर्याउँदो रहेछ भन्ने लाग्यो त्योभन्दा अगाडि चाहिँ अब तपाईँको भोलिन्टियरिङ नै आफ्नो प्यासनको रूपमा लेख्दै जानुपर्छ यी कुराहरू भनेको चाहिँ र मान्छेको यो भाषाको अहिलेसम्मको विकासको उच्चतम उपलब्धि भनेकै काव्य विधा हो र काव्यमा लाग्नु भनेको तपाईँभित्रको तपाईँलाई झक्झक्याउनु हो सिर्जनामा जन्मिनु हो तपाईँ तसर्थ यो असाध्यै राम्रो फाँट छ यहाँहरू संस्थागत रूपमा सङ्गठित भएर लाग्न चाहनुहुन्छ भने पनि तपाईँहरूले अन्य शासकको हाम्रो सिडनीको टिम अथवा जहाँ जुनसुकै स्टेटको पनि तपाईँको क्यानबेराको अथवा तपाईँको मेलबर्नको अथवा ब्रिजबेनको साथीहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। अब होइन संस्थागत रूपमा नभए पनि तपाईँ हाम्रो कार्यक्रमहरूमा आइदिएर सपोर्ट गरेर अथवा साहित्यलाई माया गरेर कम्तीमा पढ्ने कल्चरलाई विकास गरिदिएर हाम्रो भाषाप्रति चाहिँ हामीले सम्मान व्यक्त गर्न सक्छौँ, ताकि हाम्रा रीतिरिवाज संस्कृति मानवीय पहिचानहरू अनन्त कालसम्म हामीले डोर्याउन सक्छौँ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।